यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। मुलुकका आर्थिक अवस्थालाई सन्तुलनमा राख्ने र व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन। सत्ता गठबन्धनका दलबीच स्थानीय तह निर्वाचनमा सहकार्य हुनुपर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जोड़। स्थानीय तहका पदाधिकारीले निर्वाचनमा भाग लिन राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश। पर्वतीय समस्याहरूको दिगो समाधानका सम्बन्धमा आजदेखि काठमाण्डुमा क्षेत्रीय बहस शुरू हुँदै र रूसी आक्रमणका कारण युक्रेनको तटीय शहर मारियोपोल पूर्ण रूपमा ध्वस्त भएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्ने र व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएकाले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ़न निर्देशन दिनुभएको हो। प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढ़ाउने गरी अघि बढ़न पनि निर्देशन दिनुभयो। प्रधानमन्त्री देउवाले मन्त्रालय एवं माताहतका सबै सरकारी कार्यालयहरूलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी नीति तय गर्न पनि निर्देशन दिनुभएको छ। प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युतको खपत बढ़ाउनु पर्ने बताउँदै विद्युतीय सवारी साधनका साथै विद्युतीय चूलो लगायतको प्रयोग बढ़ाउने खालका नीतिहरू अघि बढ़ाउन पनि सम्बद्ध सबै अधिकारीहरूको ध्यानाकर्षण गराउनुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय लगायतका प्रतिनिधिहरू पनि सहभागी हुनुहुन्थ्यो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरूबीच स्थानीय निर्वाचनमा सहकार्य हुनुपर्ने बताउनु भएको छ। अध्यक्ष प्रचण्डले जनकपुरमा हिजो आयोजित पत्रकार सम्मेलनमा वर्तमान सत्ता गठबन्धन संविधान लोकतन्त्र तथा अहिलेको उपलब्धिहरूको रक्षाका लागि नै भएकाले चुनावमा पनि गठबन्धनको पक्षमा आफूहरू रहेको तर यस विषयमा ठोस निर्णय भइ नसकेको बताउनुभयो।
गठबन्धनै भित्र त अहिलेसम्म यो विषय प्रवेश भएर औपचारिक रूपले छलफल भएको छैन। प्रधानमन्त्रीजीसँग चाहिँ लोसपाका नेताहरूको भेट भइरहेको कुरा प्रधानमन्त्रीजीले हामीलाई भन्नुभएको छ, तर गठबन्धनमा सामेल गर्ने या अरू विषयमा अहिलेसम्म कुनै औपचारिक कुराकानी, मन्त्री परिषदमा हेरफेरको कुरा त चलेको छ तर अहिलेसम्म फेरि औपचारिक ढंगले टुङ्गिएको चाहिँ छैन। केही मन्त्रालय हेरफेर हुने सम्भावना पनि छ।
अध्यक्ष प्रचण्डले केही दिनमा मन्त्रीहरू हेरफेर हुन सक्ने बताउनु भए। नेकपा माओवादी केन्द्रले गठबन्धनका लागि खेलेको भूमिका तथा सरकार निर्माणमा गरेको त्यागका कारण हैसियत अनुसार थप मन्त्रालय पाउने विश्वास पनि अध्यक्ष प्रचण्डले व्यक्त गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको उचित व्यवस्था उचित स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी उहाँले घाइते तथा अपाङ्ग योद्धाका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा जेल जीवनयापन गरी यातना पीड़ित भएका व्यक्तिलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउन पनि आग्रह गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन बीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दावी गर्नुभएको छ। समाजवादी प्रेस संगठन नुवाकोटले हिजो विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले तोकिएको मितिमा स्थानीय तहको चुनाव हुने र सत्तारूढ़ गठबन्धन बीच चुनावी तालमेल हुने विश्वास पनि व्यक्त गर्नुभयो। अध्यक्ष नेपालले यो गठबन्धन छ महिना टिक्दैन भन्नेलाई पार्टी चुनावी गठबन्धनमा जान तयार रहेको र चुनावी तालमेल गर्न लागेको बताउनुभयो। अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट व्याख्यात्मक अनुमोदन गराउन सत्तारूढ़ वाम पार्टी सफल भएको पनि उल्लेख गर्नुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेपाली कांग्रेसलाई भोट आउँछ भन्ने सुनिश्चितता नभएसम्म गठबन्धन गर्नुको अर्थ नरहने बताउनु भएको छ। विराटनगर स्थित कोइराला निवासमा नेपाल सांस्कृतिक संघद्वारा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका लागि तयार गरिएको चुनावी गीत हिजो सार्वजनिक गर्नुहुँदै उहाँले विगतको निर्वाचनमा कांग्रेसले गठबन्धन गर्दा गठबन्धन गर्ने दलहरूबाट कांग्रेसले भोट नपाएकाले त्यसतर्फ नेतृत्व तहले सोच्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी बारे सत्य तथ्य बुझाउनका लागि कांग्रेस जनतामा आज जानुपर्ने बताउनु भएको छ। नेपाली कंग्रेस तनहु क्षेत्र नम्बर एकले हिजो दमौलीमा आयोजना गरेको अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता पौडेलले एमसीसी नेपालको विकासका निम्ति आवश्यक रहेको र नेपालको गरीबी अन्त्यका लागि परियोजना सफल हुने पनि बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले दिन प्रतिदिन लोकप्रियता हासिल गरिरहेको दावी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालयमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सबैलाई समेटेर लान सक्ने एकमात्र पार्टी एमाले भएको दावी गर्नुभयो। अध्यक्ष ओलीले एमाले कुनै वर्ग विशेषको पार्टी नभएकाले सबै क्षेत्रका समस्याको पहिचान गरी समाधान गर्न सधैं तयार हुने पनि बताउनुभयो। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुरले वर्तमान सरकारमा सामेल हुने विषयमा प्रधानमन्त्रीसँग आफूहरूको छलफल भइरहेको बताउनु भएको छ। अध्यक्ष ठाकुरले पार्टीको केन्द्रीय सचिवालयले हिजोदेखि जनकपुरधाममा आयोजना गरेको मध्य प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरूको पार्टीलाई दुईवटा मन्त्रालय दिने विषयमा छलफल भएको पनि बताउनु भएको छ। उहाँले मधेसका मुद्दाको सम्बोधन, नागरिकता समस्याको समाधान तथा मधेस आन्दोलनका क्रममा लगाइएको झुटा मुद्दा खारेजीको विषयमा आफूहरूको अडान यथावत रहेको पनि बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
समयमै श्रम अडिट गरौं, जिम्मेवार प्रतिष्ठानको परिचय दिऊ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा भाग लिन राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आचार संहिताको प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले रिटमा छलफलका लागि चैत 13 गते उपस्थित हुन दुवै पक्षलाई आदेश समेत गरेको छ। सिन्धुपाल्चोकको हेलम्बो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जिन शेर्पाले निर्वाचन आयोगलाई विपक्षी बनाई आचार संहिता विरूद्ध रिट दर्ता गर्नुभएको थियो। रिट निवेदनमा जनप्रतिनिधिले निर्वाचन अगावै राजीनामा दिँदा स्थानीय तह रिक्त हुने भएकाले सो प्रावधान हटाउन अन्तरिम आदेश माग गरिएको छ। निर्वाचन आयोगले तयार गरेको आचार संहितामा पुनः उम्मेद्वार बन्न स्थानीय तहका बालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने प्रावधान राखिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले रेलवे अध्यादेश 2078 जारी गर्नुभएको छ। राष्ट्रपति भण्डारीले मन्त्री परिषदको सिफारिशमा नेपालको संविधान बमोजिम हिजो रेलवे अध्यादेश 2078 जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले सरकार निजामती सेवाका सबै कर्मचारीको हितमा हुने गरी संघीय निजामती सेवा ऐन ल्याउन प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल निजामती कर्मचारी युनियनको 8 अधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सहितको प्रतिनिधि मण्डलसँग हिजो मन्त्रालयमा भएको अन्तर्क्रियामा मन्त्री बडुले संसदबाट ऐन ल्याउने वातावरण नभएकाले अध्यादेशबाट भए पनि ऐन ल्याउने विषयमा छलफल भइरहेको बताउनुभयो। मन्त्री बडुले ट्रेड युनियन अधिकार र स्वतन्त्रताको विषयमा कांग्रेस नेतृत्वको सरकारले कसैसँग सम्झौता नगर्ने पनि बताउनुभयो। कार्यक्रममा युनियनका अध्यक्ष गोपाल पोखरेलले युनियनले विगत 4 वर्षदेखि संघीय निजामती सेवा ऐनमा समेट्नुपर्ने विषय र अघिल्लो सरकारका पालामा उठाएका विषयहरू समेटेर ऐन आउनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले स्वदेशी उद्योग र व्यवसाय प्रवर्धनका लागि वातावरण निर्माण गर्न सरकार प्रयत्नशील रहेको बताउनु भएको छ। वीरगंज उद्योग वाणिज्य संघको टोलीसँग हिजो गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाँडले उद्योग र व्यवसायको प्रवर्धन गर्न सके मात्रै राज्यको राजस्व बढ़ने र बजेट बढ़ाउनमा मदत पुग्ने बताउनुभयो। गृहमन्त्री खाँडले व्यवसायीले भोग्नु परिरहेको समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको पनि बताउनुभयो। गृहमन्त्री खाँडले उद्योगी व्यवसायले पनि राज्यले अवलम्बन गरेका नीति र कानून अनुसार व्यवसाय संचालन गरेर सरकारलाई सहयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। भेटमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले वीरगंजमा उद्योगी व्यवसायीले भोगिरहनु परेको समस्याबारे जानकारी गराउनु भएको थियो। सरकारले आजदेखि पर्वतीय समस्याहरूको दिगो समाधानका लागि नीतिगत बहस गर्ने भएको छ। वन तथा वातावरण मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय पर्वतीय वर्ष 2022 अन्तर्गत नेपालले दुई दिने क्षेत्रीय बहस कार्यक्रम गर्न लागेको जानकारी दिएको हो। अन्तर्राष्ट्रिय पर्वतीय वर्ष 2022 अन्तर्गत नेपालले मुस्ताङमा पर्वतीय सम्मेलन गर्ने लगायतका कार्यक्रमहरू तय गरेको पनि मन्त्रालयले जनाएको छ। चन्द्रागिरी हिल्समा आजदेखि हुने क्षेत्रीय बहसको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन कार्यक्रम रहेको छ। पर्यटकीय नगरी पोखरामा यही चैत 14 गते न्यायिक समितिको पहिलो पटक राष्ट्रिय सम्मेलन 2078 हुने भएको छ। न्यायिक समितिको जिम्मेवारी सम्हालेका जनप्रतिनिधिले स्थानीय तहमा कसरी न्याय सम्पादन गरिरहेका छन्, यसका सफल पक्ष र चुनौतीका बारेमा एकै थलोमा छलफल गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गर्ने तयारी गरिएको कार्यक्रम संयोजक एवं पोखरा महानगरपालिकाका उपप्रमुख मंजु देवी गुरूङले हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ। नेपाल र गणतन्त्र पलाउ बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी संयुक्त पत्रमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई र गणतन्त्र पलाउका स्थायी प्रतिनिधि इलाना भिक्टोरिया सेडले न्यूयोर्कमा हस्ताक्षर गर्नुभएको छ। अब नेपालसँग कूटनीतिक सम्बन्ध भएका देशको संख्या 174 पुगेको छ। फराकिला सड़क र उचित ढल व्यवस्थापनका कारण पछिल्लो समय नेपालगंज उपमहानगरपालिका स्वच्छ सफा र सुन्दर बनेको छ। वर्षौंदेखि सांगुरा सड़क र ढल निकासको समस्या झेल्दै आएका बाँकेको नेपालगंज उपमहानगरपालिकाले सड़क र ढल निर्माणलाई प्राथमिकतामा राखी काम गरेका कारण नेपालगंजको स्वरूप फेरिएको हो। नेपालगंजबाट नवीन गिरीको यो रिपोर्ट।
केही वर्ष अघिसम्म नेपालगंज जीर्ण सड़क सागुरा गल्ली र व्यवस्थित ढल निकासको अभावमा अस्तव्यस्त थियो। स्थानीयलाई हिडुल गर्नदेखि लिएर सवारी साधन चलाउन सकस हुन्थ्यो। दुर्घटनाको जोखिम त्यत्तिकै थियो। तर अहिले जताततै नालीसहितका फराकिला सड़क बनेपछि स्थानीय सन्तुष्ट देखिन्छन्। नेपालगंज उपमहानगरपालिका वडा नम्बर 13 स्थानीय पूर्ण प्रकाश डाँगी:
नेपालगंज नगरपालिका सुन्दरमय भनेछ, मान्छेहरूलाई हिँड्न पनि राम्रो सुरु भएको छ र चारैतिर नाला पानी जम्थ्यो, अहिले जम्ने भएको छैन। गाड़ी मोटर चल्न राम्रो बाटो भएको छ, सफा सुग्घर छ।
एसियाली विकास बैंकको ठूलो परियोजना सञ्चालन भएपछि नेपालगंजमा पछिल्लो 5 वर्षमा करिब 35 किलोमिटर नालासहितको पक्की फराकिलो सड़क बनेको छ। त्यस्तै शहरी विकास मन्त्रालय अन्तर्गतको बजेटबाट करिब 25 किलोमिटर पक्की सड़क र ढल निर्माण भएको छ। नेपालगंज उपमहानगरपालिकाको आन्तरिक बजेटबाट पनि त्यसै अनुपातमा सड़क पूर्वाधारको काम भएको छ। यसै गरी त्यसकै हाराहारीमा पीसीसी र ग्राभेलको काम पनि गरिएको छ। नेपालगंज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर:
5 वर्षको अन्तरालमा नगरपालिकाको आफ्नो बजेट, एसियाली विकास बैंक, शहरी विकास मन्त्रालय र केही चाहिँ प्रदेश र संघको बजेटहरूलाई हामीले सबैलाई सञ्चालन गर्दाखेरि 100 किलोमिटर भन्दा बढी हामीले पिच रोड, ढल निकासका कामहरू, नालाहरू, पीसीसी रोडहरू र ग्राभेलका कामहरू गरेका छौं।
23 रहेको नेपालगंजमा वडा कार्यालयहरूले पनि सड़क र ढल निर्माणलाई प्राथमिकतामा राखेर काम गरेका छन्। तर मुख्य बजार क्षेत्रमा फराकिला सड़क बने पनि पुराना सड़कको स्तरोन्नति र भित्री सड़क निर्माणका लागि अझै ध्यान दिनुपर्ने स्थानीयहरू बताउँछन्। स्थानीय लक्ष्मी शर्मा:
बाटोघाटा त पहिलाको तुलनामा अहिले चौडा भएकै छन् र अझै पनि भित्री भित्री गल्लीतिर बनाउन बाँकी नै छ, त्यतातिर पनि ध्यान दिनुपर्छ नेपालगंज उपमहानगरपालिकाले।
सड़क पूर्वाधारको हिसाबले जनप्रतिनिधि आइसकेपछि पछिल्लो 5 वर्षमा नेपालगंजले ठूलो फड्को मारेको छ। नेपालगंज नगर सफा सुन्दर र व्यवस्थित देखिन्छ, तर नेपालगंजमा बस्ती विकासको क्रम पनि व्यापक रूपमा बढ़ेकाले नयाँ बस्तीहरूमा सड़क निर्माणसँगै पुराना सड़कहरूको मरमत र स्तरोन्नतिको काम भने निरन्तर गरिरहनु पर्ने देखिन्छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
बालबालिकामा भएको विज्ञानको क्षमता प्रदर्शन गर्ने उद्देश्यले बागलुङमा विद्यालय स्तरीय विज्ञान मेला शुरू भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले बागलुङ पर्वत र म्याग्दीका 10 विद्यालयलाई समेटेर शुरू गरेको मेलामा विज्ञान सम्बन्धी कविता तथा वक्तृत्व कला, हाजिरी जवाब प्रतियोगिता, शिक्षकहरूलाई विज्ञान विषयमा तालिम लगायतका कार्यक्रम समेटिने नास्टले जनाएको छ। बागलुङबाट कोपिला कणेलको यो रिपोर्ट।
बालबालिकामा भएको क्षमता विकासका लागि सहयोग गर्ने उद्देश्यले बागलुङमा विज्ञान मेला प्रदर्शनी शुरू गरिएको छ। बागलुङ पर्वत र म्याग्दीका 10 विद्यालयलाई समेटेर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले विज्ञान मेला सञ्चालन गरेको हो। विद्यार्थीहरूले बनाउने वैज्ञानिक आविष्कारदेखि उनीहरूका अन्य क्षमताको प्रस्फुटन गर्ने स्थलको रूपमा कार्यक्रम आयोजना गरिएको नास्टकी प्रवर्धन महाशाखा प्रमुख लुना बज्र बताउनुहुन्छ।
उद्देश्य भनेको विज्ञानको प्रचार प्रसार गरेर रमाइलो किसिमले विद्यार्थीहरूमा प्रस्तुत गरेर विद्यार्थीहरूमा चाहिँ साइन्स प्रति रुचि जगाउने र विज्ञान शिक्षकको लागि तालिम दिएर शिक्षकहरूको जुन पढाउने क्षमता छ, पढाउने शैलीमा अझ वृद्धि गर्ने हाम्रो उद्देश्य रहेको छ।
जिल्लाका धेरै विद्यालयलाई समेट्नका लागि बजेट अभाव भएकाले यसपटक धौलागिरीका 10 विद्यालयलाई मात्र मेलामा सहभागी गराइएको नास्टले जनाएको छ। 3 दिनसम्म सञ्चालन हुने विज्ञान प्रदर्शन मेला धौलागिरीकै जेठो विद्यालय विद्यामन्दिर माविमा शुरू भएको छ। मेलामा केही सीमित विद्यालयका छात्र छात्राले मात्र सहभागिता जनाउने अवसर पाएका छन्। आगामी दिनमा नास्टले ग्रामीण क्षेत्रसम्म पुग्ने गरी विज्ञान प्रविधि सम्बन्धीका कार्यक्रम ल्याउनु पर्ने बताउनुहुन्छ विद्यामन्दिर माविका प्रधानाध्यापक शान्तमणि ढकाल।
विज्ञान मेला विद्यामन्दिर माविमा राख्नलाई हामी सफल भयौं र यसलाई चाहिँ अझ विस्तार गरेर ग्रामीण क्षेत्रमा पनि पुर्याउने कुरो सबैको चाहिँ कर्तव्य पनि हो।
वैज्ञानिक माधव प्रसाद अधिकारीले सहजीकरण गर्ने 3 दिने मेलामा समाजका लागि विज्ञान शीर्षकमा कविता तथा वक्तृत्व कला प्रतियोगिता, हाजिर जवाब प्रतियोगिता, शिक्षकहरूलाई विज्ञान विषयमा 2 दिने तालिम समेत दिइनेछ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
अब के अन्तर्राष्ट्रिय समाचार। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी आक्रमणका कारण तटीय शहर मारियोपोल पूर्ण रूपमा ध्वस्त भएको बताउनु भएको छ। मारियोपोल शहरमा करिब 1,00,000 सर्वसाधारण रहेका र रूसले आफ्नो हवाई आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। मारियोपोलमा हाल खाद्य पदार्थ, पानी, औषधि र बिजुलीको चरम अभाव रहेको बीबीसीले उल्लेख गरेको छ। यसैबीच युक्रेनी सेनाले रूसी सेनालाई राजधानी कियेभको बाहिरी क्षेत्र माक्रिभबाट पछि धकेलेको बताएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पुनः प्रत्यक्ष वार्ताका लागि आग्रह गर्नुभएको छ। राष्ट्रपति जेलेन्स्कीले करिब 1 महिनादेखि जारी युद्ध अन्त्यका लागि सम्झौता गर्न तयार रहेको बताउनुहुँदै वार्ताका लागि आग्रह गर्नुभएको हो। राष्ट्रपति जेलेन्स्कीले सम्झौता दुवैतर्फ हुनुपर्ने भन्दै रूसी सैनिक फिर्ता भए नेटोसँग आबद्ध हुनुपर्ने आफ्नो माग थाती राख्न सकिने पनि बताउनु भएको छ। दक्षिणी चीनमा भएको विमान दुर्घटनाबाट कोही जीवितै फेला पर्न सक्ने भन्दै उद्धारकर्ताहरूले खोजी कार्य जारी राखेका छन्। यात्रुहरूका परिवारले आफन्त जीवितै फेला पर्ने आशामा विमानस्थलमा प्रतीक्षा गरिरहेका छन्। घटनास्थलमा यात्रुहरूको सामानको भग्नावशेष फेला परे पनि कोही जीवित फेला पर्नेमा आशंका व्यक्त गरिएको छ। 132 जना यात्रु सवार चाइना इस्टर्नको विमान गुआङसी प्रान्तको पहाड़मा ठोकिएर दुर्घटनाग्रस्त भएको थियो। अब आर्थिक समाचार।
लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी बीच संस्थागत क्षमता अभिवृद्धि, सार्वजनिक निजी साझेदारी र निजी लगानी प्रवर्धनका सम्बन्धमा सहकार्य गर्ने समझदारी भएको छ। समझदारी पत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडीपीका तर्फबाट आइसानी मोदा गान गोदा लाभेले हस्ताक्षर गर्नुभयो। नेपालमा सार्वजनिक निजी साझेदारी, निजी क्षेत्रको लगानी र सम्मिश्रित वित्तका माध्यमबाट लगानी प्रवर्धन गर्दै वित्तीय न्यूनतालाई पूर्ति गरी दिगो विकास लक्ष्य हासिल गर्न सहकार्यले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। हस्ताक्षर कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारी सुशील भट्टले समझदारीले नेपालमा लगानी प्रवर्धनमा मद्दत पुर्याउने बताउनुभयो। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपालका आवासीय प्रतिनिधि लाभेले लगानी बोर्ड नेपालसँगको सहकार्यले तीन तहकै सरकारहरूको क्षमता विकासमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। रूकुम पश्चिमको मुसिकोट नगरपालिका तीन धैरेनी चौरमा निर्माण सम्पन्न 33 केभीको मुसिकोट सब स्टेशन सञ्चालनमा आएको छ। अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा मन्त्री ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रमका बीच सब स्टेशनको संयुक्त उद्घाटन गर्नुभयो। सब स्टेशनबाट रूकुम पश्चिम, रूकुम पूर्व र जाजरकोटका केही ठाउँहरूमा विद्युत आपूर्ति गर्न सहयोग पुग्नेछ। कार्यक्रममा अर्थमन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याएको खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतीय चूलो प्रयोग गर्न आग्रह गर्नुभयो। पूर्व ऊर्जा मन्त्री समेत रहनुभएका अर्थमन्त्री शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनुभयो। कार्यक्रममा ऊर्जा मन्त्री पम्फा भूषालले अब देशमा पर्याप्त विद्युत रहेकोले भान्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरी इन्डक्सन चूलो प्रयोग गर्न आग्रह गर्नुभयो। नेपाल चेम्बर अफ कमर्सले भारतीय पर्यटक आकर्षित गर्न र त्यहाँको लगानी नेपालमा भित्र्याएर व्यापार घाटा न्यूनीकरण गर्न पहल गर्न नवनियुक्त राजदूत शंकर शर्मालाई सुझाव दिएको छ। भारतका लागि नवनियुक्त राजदूत शर्मासँग चेम्बर भवनमा भएको भेटवार्तामा चेम्बरका पदाधिकारीहरूले जलविद्युत क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्राउनका लागि पहल गर्न समेत आग्रह गर्नु भएको छ। भेटका क्रममा भारतका लागि नवनियुक्त राजदूत शंकर शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यातमा सहजीकरण आफ्नो प्राथमिकताको विषय भएको बताउनुभयो। उहाँले नेपाल र भारतको निजी क्षेत्रबीच सहकार्य गराएर भारतीय लगानी नेपालमा भित्र्याउनका लागि आफूले पहल गर्ने समेत राजदूत शर्माले बताउनुभयो।
आईसीसी विश्वकप लीग टू अन्तर्गत पपुआ न्यूगिनी विरूद्धको खेलमा नेपाल 7 विकेटले विजयी भएको छ। यूएईमा भएको खेलमा नेपालले पपुआ न्यूगिनी पीएनजीलाई दुवै खेलमा पराजित गर्दा घरेलु टोली यूएईसँग भने दुवै खेलमा पराजय भोग्न पुग्यो। पीएनजीले एक खेल भने यूएईलाई पराजित गरेको थियो। पीएनजीले दिएको 174 रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल भुर्तेल र आरिफ शेख दुईजनाले अर्धशतकीय पारी खेल्दै नेपाललाई जित दिलाए। कुशल 50 रन बनाएर आउट हुँदा अन्तिमसम्म क्रिजमा रहेका आरिफ र रोहित कुमार पौडेलले उत्कृष्ट पारी खेले। आरिफले नट आउट 59 रन बनाउँदा रोहितले 44 रनको नट आउट पारी खेले। यस्तै नेपालका आसिफ शेख 2 रन बनाउँदा दिपेन्द्र सिंह ऐरी खाता नै नखोली पवेलियन फर्किए। टस हारेर पहिलो ब्याटिङ गरेको पीएनजीले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 173 रन बनाएको थियो। नेपालका लागि आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, करण केसी र पवन सराफले एक एक विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले समान 2-2 विकेट हात पारे। राष्ट्रीय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड 2077 को दशक खेलाड़ी अवार्डबाट सम्मानित भएका छन्। नेपाल खेलकूद पत्रकार मंचले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भव्य कार्यक्रमका बीच पारसलाई पुरूषतर्फ दशक खेलाड़ी अवार्ड प्रदान गरेको हो। अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे। व्यक्तिगत रूपमा पारस नेपालबाट एक दिवसीय तथा टी20 अन्तर्राष्ट्रियमा पहिलो शतक बनाउने खेलाड़ी हुन्। नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी अवार्ड अन्तर्गत उत्कृष्ट महिला खेलाड़ी घोषित भएकी छिन्। सन् 2014 यता राष्ट्रिय टोलीमा डेब्यू गर्दै निरन्तर खेल्दै आइरहेकी सावित्राले घरेलु फुटबलमा पनि दबदबा कायम गर्दै आएकी छिन्। नेपालले हासिल गरेका अन्तर्राष्ट्रिय सफलतामा निर्णायक भूमिका खेल्दै आएकी सावित्राले भारतीय लीगमा पनि प्रभाव जमाइसकेकी छिन्। 25 वर्षीय उनले यसअघि सन् 2019 को स्पोर्ट्स अवार्डमा उत्कृष्ट महिला खेलाड़ी अवार्ड समेत जितेकी थिइन्। पीपल्स च्वाइस अवार्डको उपाधि टेबल टेनिस खेलाड़ी एलिना महर्जनले जितेकी छिन्।
सुमिता लामा अब मौसम। आज प्रदेश एक बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही मध्यान्नपछि पहाड़ी भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.6 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 86%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:05 भयो भने सूर्यास्त भरे साँझ 6:17 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। मुलुकको आर्थिक अवस्थालाई सन्तुलनमा राख्ने र व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन। सत्ता गठबन्धनका दलबीच स्थानीय तह निर्वाचनमा सहकारी हुनुपर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जोड़। स्थानीय तहका पदाधिकारीले निर्वाचनमा भाग लिन राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश। पर्वतीय समस्याहरूको दिगो समाधानका सम्बन्धमा आजदेखि काठमाण्डुमा क्षेत्रीय बहस शुरू हुँदै र रूसी आक्रमणका कारण युक्रेनको तटीय शहर मारियोपोल पूर्ण रूपमा ध्वस्त भएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।